सबभन्द पहिला त डेस सोरेज अब अस्ट्रेलियाको अब सङ्घीय निर्वाचनमा भाग लिँदै हुनुहुन्छ निक जेनेफोन टिमबाट. त्यो इलेक्सनमा भाग लिने बारे कुरा गर्नुभन्दा अगाडि एकचोटि हाम्रो अब श्रोताहरूलाई हाम्रो अडियो लिसनरहरूलाई एकचोटि आफ्नो बारेमा बताइदिनुहोस् न त. सबभन्दा पहिला को हो त डेस सोरेज अनि नेपाली कसरी बोल्न लाग्नुभयो? तपाईँ क्विन्सल्यान्डमा बस्नुहुन्छ होइन, नेपाली कसरी बोल्नुभयो अनि आफ्नो बारेमा एकचोटि परिचय दिनुहोस् न त सबभन्दा पहिला.
धेरै धन्यवाद दाई, सबै तपाईँको लिसनरहरूलाई पनि मेरो नमस्ते. म 90 सालमा म डक्टर हुँ, म अर्थोपेडिक डक्टर हुँ. 90 सालमा म नेपालमा 7 सालसम्म काम गरेको थियो. लेले यो ललितपुर जिल्लाको दक्षिणपट्टि लेले गाउँ विकासमा त्यहाँ आनन्दवन भन्ने हस्पिटल छ. यो एकदम रमाइलो ठाउँ छ, सन्चै नै यो आनन्दवन हो, यो कुष्ठरोग हस्पिटल. अनि त्यहाँ म 7 वर्षसम्म सर्जरीको र ट्रेनिङको काम पनि गरेको थियो. अनि त्यसकारण त्यहाँ बस्दाखेरि म नेपाली सिक्नु पर्यो अनि म सरकारी यो मध्यम अञ्चलको डक्टरहरूलाई अनि हरेक हेल्थ पोस्ट स्टाफलाई पनि हामी तालिम दिँदैथ्यौँ अनि त्यो तालिम पनि म नेपालीमा चलाउँथ्यो.
अनि नेपाल चाहिँ कसरी पुग्नुभयो? नेपाल जाने त्यहाँ नेपालमा काम गर्ने चाहिँ कसरी सुरु भयो?
म डक्टर भएपछि सुरुदेखि मेरो धेरै इच्छा थियो मिसन हस्पिटलमा काम गर्ने. अनि लेप्रोसी मिसनले मेरो परिवारलाई त्यहाँ पठाएको थियो. त्यहाँ हामी जाँदाखेरि मेरो जेठी छोरी 1 वर्षको उमेर मात्र थियो, उहाँको नाम उषा. अनि नेपालमा अरू 2 नानी पायो, मेरो छोरी मनिका अनि छोरा जीवन. अनि हामी त्यहाँ आनन्दवन हस्पिटलमा 7 वर्ष एकदम रमाइलो एकदम खुसीसँग बस्यो.
अनि त्यो बेला नै तपाईँ अस्ट्रेलियामै हुनुहुन्थ्यो कि अरू
कतै? म पहिला इन्डियाको नागरिक त थियो. म 15 सालको उमेरमा अस्ट्रेलिया आएको थियो. 2 वर्ष हाई स्कुल गरेपछि म क्याम्पस पढेर मेडिसिनमा ग्रेजुएट भयो अनि 90 सालमा म नेपाल गयो. अनि 97 साल अब नानीहरू पनि अलिक ठुलो भयो, स्कुलको पनि अलिक गाह्रो भयो किनभने हामी त्यहाँ ललितपुर लेलेदेखि काठमाडौँ जाने बाटो अलिक गाह्रो छ. अनि त्यसकारण हामी त्यो बेलामा फर्केको थियो. 97 सालमा हामी अस्ट्रेलिया फेरि फर्केर आयो.
अब अस्ट्रेलियामा त्यही डक्टरकै रूपमा पनि काम गर्दै हुनुहुन्छ, बिरामीहरू पनि हेर्नुहुन्छ.
फर्केपछि मैले पुरा अर्थोपेडिक ट्रेनिङ गरेको छ यहाँ ब्रिजबनमा. अनि गएको यो 98 देखि म यहाँ ब्रिजबनमा काम गर्दैछु. म अहिले प्राइभेट प्र्याक्टिसमा छु यहाँ ब्रिजबनको दक्षिणपट्टि स्प्रिङवुडमा अनि ग्रिन स्लोप्स हस्पिटलमा काम गर्छु.
अनि अब तपाईँ मोर्टनको लागि निक जेनेफोन टिमको क्विन्सल्यान्ड अब प्रतिनिधित्व गर्दै हुन्छ, मोर्टनको प्रतिनिधित्व गर्दै हुनुहुन्छ होइन. यो डक्टरको यो पेसामा लाग्दाखेरि अब यो चुनावमा उठ्ने चाहिँ निर्णय किन गर्नुभयो अनि निक जेनेफोन यो टिमलाई चाहिँ किन छान्नुभयो त्यो पनि बताइदिनुहोस् न हामीलाई.
त्यो एकदम राम्रो प्रश्न. यो गएको 10 वर्षमा मेरो मन अलिक दुखित भयो किनभने हाम्रो राजनीति कुरामा हाम्रो देशको नेताहरू एकदम नराम्रो काम जस्तो गरेको मलाई लाग्यो. यदि लेबरले केही गर्यो त लिबरलले त्यो उल्टो गर्ने खोज्यो, यदि लिबरलले केही गर्यो लेबरले उल्टो गर्यो. अनि हामी गाडी जस्तो रक्सी खाएको मान्छे देब्रे दाइने खोज्दा सिधो बाटो नै चलाएको छैन. अनि त्यसकारण त्यो दुखितबाट अलि रिस पनि आयो. अनि त्यसपछि मैले निर्णय गर्यो कि म पनि यो चुनावमा भाग लिन्छु. निक जेनेफोन एकदम नम्र आदमी, एकदम ज्ञानी आदमी. उहाँ कहिले पनि आइडियोलोजी खोज्दैन, तर यो जुन सबैको लागि राम्रो हुनसक्छ सफल हुनसक्छ. उहाँ लेफ्ट छैन, दाहिनेपट्टि दायाँपट्टि बायाँपट्टि होइन, ठिक बाटोको बिचमा हिँड्ने मान्छे हो, सोझो मान्छे छ. अनि त्यसकारण उहाँले जब पार्टी सुरु गर्नुभयो अनि एक्सप्रेसन खोज्नुभयो, मैले आफ्नो हात पनि उठाएको थियो बेलामा. 450 जनाले अस्ट्रेलिया भरिले हात उठायो अनि निकले छानेर अनि इन्टरभ्यू गरेर अनि पुलिस टेस्ट सबै टेस्ट गरेपछि हामी 28 मात्र क्यान्डिडेट छौँ. क्विन्सल्यान्डमा 2 मात्र अनि 2 सेनेटमा.
अब यसमै अब प्रधानमन्त्री मेलकम टर्नबुल र अब पूर्व प्रधानमन्त्री जोन हाउडले पनि विशेष गरी भोटरहरूलाई मतदाताहरूलाई चेतावनी नै दिनुभएको छ कि एक किसिमले अब निक जेनेफोन र ग्रिन्स पार्टी लगायत अब लेबर पार्टीलाई पनि एक किसिमले मान्छेहरूले अब बदलाको रूपमा हुन्छ नि सानो पार्टीहरूलाई निर्वाचित गरे अब खास सानो पार्टीहरूले देश चलाउन नसक्ने भएकोले आफ्नो पार्टीलाई सहयोग गर्न भन्ने प्रधानमन्त्रीहरूले प्रधानमन्त्री टर्नबुल लगायत पूर्व प्रधानमन्त्री जोन हाउडले पनि चेतावनी दिनुभएको छ होइन. त तर तपाईँलाई चाहिँ यो के प्रोटेस्ट भोटको हिसाबले मान्छेहरूले निक जेनोफोन टिमलाई भोट गर्छ कि मतलब नीति अनुसार मान्छेहरूले भोट गर्छ होला जस्तो लागेछ तपाईँलाई चाहिँ?
मेरो विचारमा यो प्रोटेस्टको कुरा होइन, किनभने यो ठुलो दुईजना मेजर पार्टी लेबर र लिबरल उहाँहरूले के भन्छ कि यदि माइनर पार्टीलाई भोट दियो भने देशमा गडबड हुन्छ, तर उनीहरूको पार्टीमा पाँच वर्षमा पाँचवटा प्रधानमन्त्री भएको छ, त्यो भन्दा सबन्ध बढी गडबड भएको छ। मेरो विचारमा हामी सानो पार्टी भए पनि हामी ठुलो जहाजको त्यो पछाडिमा रडर हामी बन्छ, इङ्ग्लिसमा मलाई नेपाली नाउँ थाहा छैन, तर त्यो ठुलो जहाजलाई यो सानो रडरले चलाउन सक्छ। अनि हामी सानो पार्टी भएपछि पनि हामी यो विशेष सबभन्दा मुख्य कुरा हामी आइडियोलोजी बिना हामी जो देशको लागि जो सफलता हुन सक्छ त्यो हामी खोज्छौँ। यदि लेबरको आइडर छ, लिबरलको आइडर छ, हाम्रो आफ्नो आइडर, हामी त्यो त्यसमा एकदम रिस्पेक्टसँग एकदम अनेस्टसँग हामी त्यो विचार गर्छौँ।
निर्वाचन विशेषज्ञहरूले पनि अब निक जेनोफोन टिमले चाहिँ अब सेनेटमा संसदको माथिल्लो सदन सेनेटको लागि चाहिँ केही सिटहरू जित्न सक्ने सम्भावना रहे तापनि अब प्रतिनिधि सभामा संसदको तल्लो सदनमा चाहिँ खासै त्यति सम्भावना नरहेको भन्ने बताइएको छ। तपाईँले अब प्रतिनिधि सभाको लागि मोर्टनको उम्मेदवारी दिनुभएको छ, आफ्नो सम्भावना कतिको हेर्नु भएको छ, कस्तो खालको अहिले प्रतिक्रिया पाइरहनु भएको छ समुदायमा भनौँ न, कि कस्तो छ अहिले तपाईँको परिस्थिति हेर्दाखेरि?
मोर्टन एकदम एकदम इन्ट्रेस्टिङ इलेक्ट्रेट छ, किनभने मोर्टन 1,00,000 जति भोटर छ, 40% अस्ट्रेलियामा नजन्मेको आदमी छ, म जस्तै 60% उहाँ र आफ्नो बा आमा देशबाट बाहिर जन्मेको छ, त्यस कारण एकदम मल्टिकल्चरल इलेक्ट्रेट छ, चान्स बढी छ, किनभने यो मोर्टन एकदम मार्जिनल सिट छ, जो लेबर अहिले मेम्बर छ 1% मात्र भाग छ उहाँको, 1% मार्जिन मात्र छ, त्यस कारण एकदम क्लोज इलेक्सन छ। अनि आज भर्खर मलाई थाहा पायो कि म ब्यालेट पेपरमा सबभन्दा पहिला नाम आएको छ, मेरो नाम ब्यालेट पेपरमा, त्यो पनि राम्रो कुरा हो, यो अलि लक्की कुरा हो।
अब एकचोटि नीतिहरूबारे पनि कुरा गरिहरू, निक जेनोफोन टिमद्वारा चाहिँ जुन केन्द्र सरकारद्वारा केही वर्ष अगाडि कटौती गरिएको थियो 2014 सालमा $7 बिलियनको जुन अन्तर्राष्ट्रिय सहयोगको लागि अनुदान सहयोगको लागि जुन कटौती गरिएको थियो त्यो त्यसलाई चाहिँ अब हटाउने भन्ने निर्णय निक जेनोफोन टिमको रहेको छ, होइन? कसरी अब अहिले बजेट घाटा यो घटाउनलाई यतिको अब जुन प्रयासहरू भइरहेको छ लेबर पार्टीद्वारा पनि अब बजेट घाटा घटाउनलाई जुन अहिले आफ्नो नीति सार्वजनिक गरिएको छ यस अन्तर्गत भनौँ न मतदाताहरूले कतिको समर्थन गर्ला त त्यस्तो नीतिलाई भनौँ न तपाईँको विचारमा?
हो, यो यो हाम्रो देशको बजेटको समस्या छ त्यो हामी बुझ्छौँ, तर मुख्य त्यो बजेटको समस्या किन छ, किनभने ठुलो कम्पनीहरू जस्तो एप्पल, गुगल, आइकिया, उनीहरू धेरै उनीहरू आफ्नो ट्याक्सको भाग तिर्दैन, सबभन्दा मुख्य कुरा हो। अनि गएको 10 वर्षमा यिनीहरू यो बढी बढी कम्पनी झन बढी पैसा यो केमन आइल्यान्ड्स अनि अरू हल्यान्ड अनि आयरल्यान्डमा पठाउँछ, अनि जो अस्ट्रेलियामा उहाँहरूलाई ट्याक्स भर्नु पर्छ त्यो दिँदैन, त्यो मुख्य कुरा। अनि दोस्रो कुरा, यो अस्ट्रेलियन कम्पनीहरू पनि जस्तो न्युज लिमिटेड पनि आफ्नो ठिक ट्याक्स तिर्दैन। एन्ड मेरो विचारमा यो यो ट्याक्स हामी कलेक्ट गरेपछि हाम्रो बजेटको अलि पनि सुविधा हुन सक्छ। मेरो विचारमा हाम यो जोन हावर्डले जब माइनिङ बुम थियो त्यो बेलामा उहाँले धेरै ट्याक्स कट दिनुभयो जो सस्टेनेबल थिएन, त्यो बेलामा यदि त्यो अलि बजेटको लागि बचाए थियो भने त्यो राम्रो हुन सक्थ्यो, तर अहिले हामी त्यो अलि ट्याक्स बढ्न पर्छ होला मेरो विचारमा, तर त्योभन्दा पहिला हामी सरकारीको काम अलि एफिसियन्ट खोज्न पर्छ, हेल्थमा एफिसियन्सी हुन सक्छ, एडुकेसनमा एफिसियन्सी हुन सक्छ, बिना काट्ने तर एफिसियन्सी जो जुन काम सरकार गर्छ त्यो अलि राम्रोतिर गर्ने, डिफेन्समा पनि धेरै वेस्ट धेरै जसो हुन्छ त्यो त्यो गर्ने। हाम्रो एकदम मुख्य कुरा कि हामी यो फरेन एड रिस्टोर गर्नुपर्छ, अनि यो 7.6 बिलियन जो काटेको थियो, अनि भविष्यमा हाम्रो फरेन एड यो 0.7% भन्छ ग्रोस नेसनल इन्कमको, जो हामीले देश जसो युएनमा सस्टेनेबल डेभलपमेन्टको लागि यो विकासको लागि अरू देशमा नेपालमा जस्तो कि पेसिफिक देशहरूमा यो मुख्य कुरा हो किनभने हामी आफ्नो बजेट बचायो तर गरिबी देशहरूलाई पिट्यो भने त्योमा सफलता छैन.
अब तपाईँले पनि भनिहाल्नु भयो तपाईँको निर्वाचन क्षेत्रमा अब धेरै आप्रवासी समुदायका व्यक्तिहरू रहेका छन्, अब यस अन्तर्गत भनौँ न इमिग्रेसनले अवश्य पनि केही प्राथमिकता त पाउला तपाईँहरू मतदाता समक्ष होइन, जुन अब नेक्स्ट जेनेरेसन टिमको पोलिसी अध्यागमन पोलिसी अन्तर्गत चाहिँ अब इन्भेस्टर भिजा लगानीकर्ताहरूको लागि भिजा चाहिँ अब कम जनसङ्ख्या रहेका अथवा कम आर्थिक गतिविधि रहेका क्षेत्रहरूमा उनीहरूलाई बस्नलाई लगानी गर्नलाई विशेष भिसा क्याटेगोरी स्थापना गरिने भन्ने प्रस्ताव राख्नु भएको छ होइन, त्यस अन्तर्गत भनौँ न भिजाका साथसाथै अरू केही अब आर्थिक अथवा कर सम्बन्धी छुट लगायतका विचारहरू पनि त्यो नीतिहरू पनि समावेश गरिनु पर्छ कि पर्दैन होला त त्यस अन्तर्गत?
हो, यो अस्ट्रेलिया पुरा देश इमिग्रेन्टबाट बनाएको छ. म 1970s आएको धेरै नेपाली भाइ बहिनीहरू 10 वर्ष अगाडि आएको थियो जो पढ्नको लागि, त्यस्तोको लागि पढेपछि त्यसपछि रेजिडेन्सी भएपछि अब नागरिकता पनि पाएको छ अनि उहाँहरू आज एकदम सफलता अस्ट्रेलियन नागरिकमा काम गर्छौँ. उहाँहरूले ट्याक्स भर्छौँ, उहाँहरूले आफ्नो घर यहाँ किनेको छ, उहाँहरूले एकदम यो देशलाई पनि सफल गर्दैछौँ. यो सम्बन्ध भविष्यको लागि पनि हामी सधैँ यो इमिग्रेन्टबाट हामी डर्न आवश्यकता छैन किन धेरै जसो इमिग्रेन्टहरू यहाँ आएपछि एकदम बढी मेहनतसँग काम गर्छ, काम राम्रोसँग गर्छ. अनि तपाईँले हेऱ्यो भने इमिग्रेन्टको नानी छोरा छोरीहरू पनि धेरै जसो युनिभर्सिटीसम्म पढ्छ. धेरै जसो इमिग्रेन्ट जो भियतनामिजहरू रेफ्युजी जो 1970s आयो उहाँहरूको छोरा छोरी अब आजको डक्टर, लयर, टिचर त्यस्तो हुन छ. त्यस कारण इमिग्रेन्टबाट हामी डर्न आवश्यकता छैन. यो फरक फरक किसिमको भिजाको कुरा मा जस्तो बिजनेस भिजा, अब मेरो विचारमा यो अहिलेको गभर्मेन्टले त्यो रेभेन्यूको लागि मात्र गर्दछौँ, त्यो हामी यो देशको सफलताको लागि खोज्न पर्छ. यो रेभेन्यूको लागि मात्र होइन, अब धेरै जसो चाइनिजहरू यहाँ भिजामा आउँछ यो $5 million के तिरेर अनि त्यसपछि फेरि चाइनामा जान्छ अनि यहाँ केही बिजनेस गर्दैन, त्यो हाम्रो देशको लागि सफलता छैन, त्यो केही फाइदा छैन.
अनि अर्को अब अन्तर्राष्ट्रिय विद्यार्थीहरू जसले चाहिँ अब कोर्स सिधाएपछि 12 महिना चाहिँ अब कम जनसङ्ख्या रहेकाहरू स्थानहरूमा बस्न पाउनुपर्ने लगायतका भिजा सुरु गरिनुपर्ने पनि बताउनु भएको छ, तर कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ नि अब भिजा रहे तापनि अब उनीहरूले चाहेको क्षेत्रमा काम त्यहाँ उपलब्ध हुँदैन होइन, त्यसलाई चाहिँ कसरी एड्रेस गर्ने
हो? यो एउटा मुख्य कुरा किनभने हाम्रो अस्ट्रेलियन ग्रेजुएट पनि अनि यो अन्तर्राष्ट्रियको ग्रेजुएटलाई पनि जब पढाइ सिकेपछि सिद्धिएपछि यो जागिर पाउन अप्ठ्यारो छ अहिले. यसको दुईटा मुख्य कारण छ. पहिला मुख्य कारण कि गएको 20 वर्षमा हामी यहाँ म्यानुफ्याक्चरिङको एकदम घटाएको छ. यो लेबर गभर्मेन्ट जुनसुकैले यो म्यानुफ्याक्चरिङलाई त्यति सहायता दिएको छैन. हाम्रो विचारमा निक जेनेरेसन टिमको ग्रुपको विचारमा यो अस्ट्रेलियन मेड सबभन्दा मुख्य कुरा हो. सरकारले अहिले $1500 हरेक व्यक्तिको लागि खर्च गर्छ, हरेक वर्षमा हरेक व्यक्ति $1500 पर पर्सन पर इयर खर्च गर्छ गुड्स एन्ड सर्भिसेस किन्नलाई. हाम्रो विचारमा यो अस्ट्रेलियन कम्पनीबाट किन्ने सबभन्दा मुख्य हो. त्यसबाट हामीले लोकल इम्प्लोइमेन्ट पनि जेनेरेट गर्छ अनि यो स्टुडेन्ट विद्यार्थीहरूलाई पनि जागिर पाउँछ. यो सबभन्दा मुख्य कुरा हो. अनि दुईटा लिबरल र लेबर त्यस्तो कुरा विचार गर्दैन, तर निकले सबभन्दा पहिला चाहिँ यो मुख्य कुरा हो.
हजुर, अन्त्यमा डाक्टर सोवारेस जानुभन्दा अगाडि अब एक मिनटमा आफ्नो प्रायोरिटी अब यो इलेक्सनको लागि तपाईँको प्राथमिकता के हो भनेर आफ्नो अब मतदाताहरूलाई बताउन चाहनुहुन्छ, आफूले के को लागि तपाईँ लड्दै हुनुहुन्छ भन्ने बताउन चाहनुहुन्छ, एकदम छुट्टै एक मिनटमा हामीलाई बताइदिनुहोस् न त मेन प्रायोरिटी.
पहिला प्रायोरिटी त अस्ट्रेलियन मेडमा भनिसक्यो. दोस्रो हाम्रो एकदम मुख्य ट्रान्सपेरेन्सी र अनेस्टी. जो पोलिटिसियनहरूले जहाँ डोनेसन पाउँछ त्यो डोनेसन पब्लिक वेबसाइटमा हुन खोज्न सक्छ. यो जो पोलिटिसियनले क्लेम गर्छ आफ्नो ट्राभलको लागि त्यस्तो, त्यो पनि पब्लिकली सर्चेबल वेबसाइटमा जुन सुकै सिटिजनले खोज्ने इच्छा छ ऊ खोज्न सक्छ. अनि ठुलो कम्पनी पनि आफ्नो जुन ट्याक्स त्यही तिर्छ त्यो पनि पब्लिकली सर्चेबल वेबसाइटमा. कि ट्रान्सपेरेन्सी सबभन्दा मुख्य. तिस्रो हाम्रो मुख्य के कुरा, यो प्रेडेटरी ग्याम्लिङ. तपाईँलाई थाहा छ कि थाहा छैन, यो पोकर मिसिनहरू एकदम नराम्रो चिज छ. कुनै मिसिन $10 एकचोटि स्पिनमा कोही व्यक्तिहरूले $1200 देखि $1500 हराउन सक्छ एक घन्टाभित्र. पुरा आफ्नो हप्ताको रेन्ट, हप्ताको खानामानी, खाना खर्च, सबै सबै खर्च हराउँछ अनि उहाँको परिवारलाई धेरै गाह्रो. यो हामी हार्म मिनिमाइजेसन गर्ने इच्छा छ. $10 देखि $1 मात्र स्पिन, त धेरै खर्च उनीहरूको वेस्ट हुँदैन.